और याद रखिए कि जब बंदे को रसूख मिलता है, अब सवाल पैदा होता है ना कि पता नहीं मैं इल्म के किस दर्जे पे हूँ, तो फिर आपकी दुआओं से पता चलता है कि रासिखीन क्या दुआ मांगते हैं। आयत 8 है, और इस दुआ का टाइटल ही लिख लें, रासिखीन फिल इल्म की दुआ। जिनको इल्म का असल मिल जाता है ना, फिर उनकी जुबान पे एक लफ्ज़ होता है कि रब्बना ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना, ए हमारे रब हमारे दिलों को टेढ़ा ना कर इसके बाद कि तूने हमको हिदायत दे दी। वहब लना मिन लदुनका रहमा, और हमें अपने पास से रहमत दे। इन्नका अंतल वहाब, बेशक तू ही देने वाला है हकीकी। अभी भी नहीं बात पूरी हुई, अगली आयत नंबर 9, रब्बना इन्नका जामिउन्नास लियौमिन ला रैब फी, ए रब हमारे यकीनन तू जमा करने वाला है लोगों को एक ऐसे दिन जिसके आने में कोई शक नहीं। इन्नल्लाह ला युखलिफुल मियाद, बेशक अल्लाह वादे की खिलाफ वर्जी नहीं करता। इन दो आयतों में अल्लाह ताला ने इल्म में पुख्तगी पाने वालों के दिल की हालत का जिक्र किया है, और मेरे और आपके लिए क्राइटेरियन मुकर्रर कर दिया कि जितना आप इल्म में पुख्ता होते जाते हैं उतनी आपको हिदायत की फिक्र ज्यादा लग जाती है। देखिए, जो बंदा हिदायत से दूर होता है ना, वो क्या कहता है, चलो ना दूसरों से तो अच्छा हो ना, क्या होगा, गले में तो डालता हो ना, चलो क्या होगा, क्या होगा, फलां देखो नमाज पढ़ती तो हूं ना, वो ये कहता है। यानी वो अपना तकाबुल अपने से नीचे वाले लोगों से करता है कि जिनके पास कुछ नहीं वो कहते हैं कि हम करेंगे दिस एंड दैट। लेकिन जितना बंदा हिदायत की तरफ आता है ना, उसको सबसे ज्यादा फिक्र लगती है अपनी हिदायत की। देखिए आप मेरे हाथ के इशारे की तरफ देखिए, जैसे ये देखिए, ये क्या है, स्लोप है ना, आप पहाड़ी पे चढ़ रहे हैं, इमेजिनेशन में लाए यूं जा रहे हैं। जब आप स्लोप पे जाते हैं ना, तो अगर आप ऊपर नहीं जाएंगे ना, तो नीचे जरूर गिरेंगे। इसीलिए आपने कभी देखा होगा कि जब लोग हिली इलाकों में जाते हैं तो वो गाड़ियाँ खड़ी नहीं कर सकते, इवन आप हैंड ब्रेक भी लगा दें लेकिन गाड़ियाँ स्लिप हो जाती हैं। बाद हैंड ब्रेक लगा के भी लोग टायर्स के पीछे पत्थर रखते हैं। ये मेरा और आपका सफ़र क्या है, हिदायत का सफ़र, रसूख ले रहे हैं ना। अब अगर हमने इसकी केयर ना की, तो ये नहीं होगा कि हम कहते बस स्टॉप, सूरह बकरा पढ़ ली इतना ही काफ़ी है। अगर आप सूरह आल इमरान नहीं पढ़ेंगे ना, तो ठुस से पीछे गिरेंगे। ये है ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना, पहाड़ी से गिरा हुआ बंदा तो कम ही बचता है। जब हमने इल्म नहीं सीखा था ना, तो हम ज़मीन पे थे, दूसरों की तरह हम भी थे, ऐसे ही थे ना जैसे सब है, किसी को दिखते भी नहीं थे, हम बराबर होते हैं तो सब एक ही जैसे होते हैं ना। लोगों की नज़रें हम पे लगी हुई थी कि ये कुरान पढ़ते हैं, इनकी ज़िंदगी में कोई चेंज आ रही है, और देखो इनका क्या अमल है। थोड़ा सा भी अभी कुरान पढ़ा ना, तो हम यूँ, अगर कुछ तो मछला बड़े ही खुश हैं कि हम बहुत ही ऊंचे हो गए, अब दूसरों से टोन में अकड़ आ गई बड़े बन के। अब चार लोगों को दिखना शुरू हो गया आपके शहर, आपकी दोस्तों फैमिलीज़ में, कि आप कुरान पढ़ें। अब आप सोचें आप इस पहाड़ी पे हैं, प्रोमिनेंट हो गई, आप कहीं देखते हैं लोग अच्छा कहें ना कहें, लेकिन को ये पता है आप कुरान पढ़ रहे हैं। अब अगर आप यहाँ से गिरी, तो अब यहाँ भी नहीं रहेंगी, वो कहेंगे वो पता लग गया, लोग बस थोड़े दिन पढ़ के आ जाते होते हैं। ये नहीं कोई किताब ऐसी जिस पे कोई जमे, ये चार छह लोग जिनके बच्चे कोई नहीं, जिनके मियाँ कोई नहीं, जिनकी दुनिया कोई नहीं, वो पढ़ें पढ़ाएं कुरान, हम जैसे बिजी लोग कुछ नहीं कर सकते, क्योंकि वो हमारे भाई की बहन के फलां के दिस का मसला है। कभी यकीन करें, मैं खुद सोचती हूँ इतना अनरेलेवेंट इश्यू बना के लोग कुरान से दूर होते हैं। एक तो ना कि आपकी तबीयत खराब है, अल्लाह सेहत दे, ऑफकोर्स तबीयत खराब होगी तो आप फोकस नहीं करेंगे। एक ये कि आपके घर में किसी की तबीयत खराब है, ये भी एक इशू है। लेकिन बस दफा आप घर में जो दूसरा बीमार है उसके लिए प्रैक्टिकली कुछ नहीं कर रहे, बस आपको ये पता है वो बीमार है, बीमारी उसने सहनी, दर्द उसको है, वॉमिट उसको होनी है। बहू प्रेग्नेंट होती है, सास छुट्टी कर लेंगी, क्या इसलिए कि मेरी बहू बीमार है। आप दिल पे रख के सोचें जरा, बहू होने के नाते सोचिए कि बहू की तबीयत ज्यादा अच्छी कब होती है, जब सास जाए। आप कहते हैं मेरी बहू बीमार है, आप घर रह के उस गरीब को और बीमार करते हैं। आप यकीन करें कि आप कभी अपने रिश्तों की नज़ाकत तो समझें। बाज दफा बड़ी दूर से सासें आती हैं कि बहू को हमारी जरूरत है, हम उसकी खिदमत कर दें, तो उन बहुओं की जान पे पड़ी होती है कि मैं डिलीवरी का इतना गम नहीं जितना सास के आने का। सच्ची बात है ना, वो तो एक एक चीज गिनेंगी ना कि यहाँ गंद क्यों, और यहाँ से, और बेटा भी भूखा गया और बच्चे भी भूखे हैं। तो याद रखिए, जिस दिन मौत आनी है, कोई किसी को नहीं पूछेगा किसको हमारी जरूरत है। इसलिए ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना, बड़ी प्यारी दौलत मिली है आपको। अभी आपको इसकी वैल्यू उतनी कोई नहीं पता, अभी आप थोड़ी सी चमक देखिए अपने दौलत इसकी, असल खजाना तो अभी छुपा हुआ है। जैसे आप बाहर से कहीं से रह जाते, किसी शोकेस में सजा हुआ एक बड़ा खूबसूरत सूट देख लें, या कोई डायमंड का हीरे का सेट देखे, बस आप शुरू से देख के गए, आपको भी ये भी नहीं पता कि ये असली सोने का है, नकली है, इसमें स्टोन्स हैं क्या है। जिस दिन वो आपके हाथ में आके आप कीमत पता चलती है, और आपको लगता है इतनी कीमती चीज मेरे हाथ में आ गई है। अभी तो आपने इस कुरान का सिर्फ पानी चखा है, असल तो अभी हमारे दिलों में आया ही नहीं। इसलिए आज से तड़पे कि रब्बना ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना। जिस तरह लोग अपना सोना चांदी जेवर लॉकर्स में रखते हैं ना, रासिखीन फिल इल्म अपने ईमान को बचाते हैं, अपनी औलाद को बचाते हैं, क्योंकि उनकी दौलत औलाद है। कभी आपने सोचा, चंद टकों का सोना चांदी है ना हमारे पास, डायमंड्स वो लॉकर्स में है, और सोने चांदियों से कीमती औलादें हमारी दुनिया के बाजारों में है। किसकी नजर किस पे पड़े, कौन कैसा, अल्लाह सबको फितनों से बचाए, लेकिन बंधे हुए हम माहौल के क्या करें। हमारा वक्त कितना कीमती है, लोग खा जाते हैं। हमारी खूबसूरती, हमारा चेहरा, हमारी ताकत, हमारी एनर्जी, सब लोग खा जाते हैं। एक एक घंटे की फोन कॉल हमारी होती है सिर्फ एक। मोमिन इतना स्टिंजी होता है अपने वक्त के बारे में। मैंने एक बड़ी खूबसूरत बात सुनी, इमाम इब्ने तैमिया ही की थी गालिबन, एक तो इमाम नब्बी की थी। तो जब लोग उनके पास मिलने के लिए आते, कहते कि आप आओ मेरे पास, आना चाहते हैं, कहते जी जरूर आइए। तो जब घर में लोग आते ना, मेहमान आए, आप सोचिए तो क्या कहते, ओ इधर इधर ये मेरे कलम तराशो। उस दौर में ना कलम तराश के लिखा करते थे, तो कुछ लोगों को कलम तराशने पे लगा देते, फिर कोई और आते कहते इधर इधर आओ। तो उस दौर में लोग वो बड़े बड़े पत्ते होते थे ना, तो उनको ड्राई करके एक तरह से कागज बनाते थे, तो कुछ को उस पे लगा देते। अब जो लोग आए थे गप्पे मारने चाय पीने, कुछ को अपने पेंसिल रगड़ने पे लगा दिया, कुछ को थोड़ी देर पर लोग बोर होकर कहते ओके हम जा रहे हैं, कहते अच्छा ठीक है जाओ मैंने पढ़ना है, फिर लोग उनके पास आते ही नहीं थे। यानी कहने का मतलब यह है कि जब हम अपने एक मेहमान को 2-3 घंटे अपने दे दें, और अपना टेस्ट तैयार ना करें, अपना असाइनमेंट ना करें, और अगर आप उन्हें कि आए चलो मैं तर्जुमा याद करती हूँ आप मेरा साथ दो, खाना पिला लिया, खिला लें, पिला लें चाय, पिला लें जल्दी से, आपकी जल्दी को देख के लोग समझ जाएंगे कि आपके इस वक्त कम है, तो उनको भी साथ लगाएं। तो अगली दफा कहेंगे नहीं मैं जा रही हूँ, अब नींद आ रही है, कल बच्चों ने वैसे भी स्कूल जाना है ना। तो अब इस दफा कोई मेहमान आए ना, तो आपने उसको तर्जुमा सुनाना है, पक्की बात है इंशाल्लाह ताला। और आप देखिए, इन्ना का जामे उन्नास लियौमिल्ला रईबा फी, ये कितनी बड़ी बात है, ये मजमुआ याद आ जाता है ना कि हमने अल्लाह के आगे जमा होना है, तो फिर हम कभी लोगों के लिए अपना वक्त ज़ाया नहीं करेंगे। ऐसे लोग जिनको अल्लाह के सामने खड़े होने का यकीन आ जाता है, फिर यकीन करें कि वो दुनिया की हर चीज़ से कीमती चीज़ अपनी हिदायत को रखते हैं। एक दो तारीफात लिख लीजिए, रासिखून फिल इल्म कौन होते हैं, ऐसे ही सिर्फ आपको मैं इसमें से, यानी पूरी पूरी बात नहीं लिखा रही, लेकिन जितनी बात को आप लोग ले सकते हैं उसको लिखाना चाहूँगी। हज़रत अली रज़ी अल्लाह ताला अन्हु कहते हैं, रासिखून फिल इल्म कौन है, अच्छा आलिम, जो लोग उससे मसला मालूम करना चाहें तो सही मसला बताएं, अगर लोग इसका ख्याल ना करें तो वो भी उनकी परवाह ना करें, इस ख्याल में ना रहें कि लोग उसकी ताज़ीम करें, वसी दिल के मालिक होते हैं और सबको मानते हैं, ये नहीं कि मेरी जमात मेरा गिरोह। इसी तरह कहते हैं कि जिसकी कसम सच्ची हो, और जिसका पेट हराम से महफूज हो, और जिसकी शर्मगाह हराम से बची हो, ये सब रासिखून फिल इल्म लोग हैं, गड़े हुए फोकस्ड। एक होते हैं देखिए रासिख, फोकस्ड घड़े हुए, एक कौन से है ज़ईगुन, पीछे पढ़ लिए ना, जिनके दिल टेढ़े हैं, स्केटर्ड टेढ़े हैं, दोनों इल्म वाले, लेकिन दोनों में बहुत फर्क है। तो दुआ कीजिए कि अल्लाह ताला हमें हकीकत में रासिखून फिल इल्म बना दे।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم.
ألف لام ميم. الله لا إله إلا هو الحي القيوم. نزل عليك الكتاب بالحق مصدقا لما بين يديه وأنزل التوراة والإنجيل من قبل هدى للناس وأنزل الفرقان. إن الذين كفروا بآيات الله لهم عذاب شديد والله عزيز ذو انتقام. إن الله لا يخفى عليه شيء في الأرض ولا في السماء. هو الذي يصوركم في الأرحام كيف يشاء لا إله إلا هو العزيز الحكيم. هو الذي أنزل عليك الكتاب منه آيات محكمات هن أم الكتاب وأخر متشابهات. فأما الذين في قلوبهم زيغ فيتبعون ما تشابه منه ابتغاء الفتنة وابتغاء تأويله. وما يعلم تأويله إلا الله. والراسخون في العلم يقولون آمنا به كل من عند ربنا وما يذكر إلا أولو الألباب. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا إنك جامع الناس ليوم لا ريب فيه إن الله لا يخلف الميعاد.
اب آیت نمبر 10 سے 13 تک جو ہم پڑھیں گے اس کا ایک خاص سنیریو, پہلے آیت کا ترجمہ, ہلکی سی وضاحت, پھر اس پہ بات کریں گے, اور یہی ہمارے سبق کا آج آخری موضوع ہے. فرمائے ان الذین کفروا لن تغنی عنہم اموالہم ولا اولادہم من اللہ شیئا. یقیناً جن لوگوں نے کفر کی روش اختیار کی ہرگز نہ بچا سکیں گے ان کو ان کے مال اور ان کی اولاد اللہ سے کچھ بھی. کفر کی بات ہے اور مال و دولت کی بات ہے اور انداز ہے چیلنج کرنے کا. یہ سورت سن 3 ہجری میں غزوہ احد کے بعد نازل ہو رہی ہے. یہ جو رکوع ہم پڑھ رہے ہیں اس وقت یہ غزوہ بدر کے بعد کا ہے جس میں مسلمانوں کو بڑی زبردست فتح حاصل ہوئی, مسلمانوں کا مورال بہت بلند ہوا. لیکن جب مسلمان بدر سے فتح یاب ہو کر واپس لوٹے تو مدینہ کے کچھ یہودی قبائل جن سے ان کی پہلے دوستیاں تھیں انہوں نے آ کر مسلمانوں کو کہا کہ اتنا نہ فخر کرو, تمہارا مقابلہ قریش کے نا تجربے کار لوگوں سے ہوا تھا تبھی جیتے ہو, کبھی تم ہم سے لڑے تو لگ پتا جائے گا, وغیرہ وغیرہ. یعنی یہود نے ان کو کچھ دھمکیاں دیں. مسلمانوں کو اس پہ تھوڑی سی فکر ہوئی. دوسری طرف کیا ہوا کہ غزوہ بدر میں جو قافلہ بچ کے چلا گیا تھا مال سے بھرا ہوا, کفار نے وہ سارے کا سارا مال ڈونیٹ کر دیا کہ اب ان سارے پیسوں کو جمع کریں گے, اس کے ہتھیار خریدیں گے اور جا کے مسلمانوں سے دوبارہ لڑائی کریں گے. اس پہ کہا گیا جو مرضی کر لو, لن تغنی عنہم اموالہم ولا اولادہم من اللہ شیئا, کہ جو مال اور اولاد بندے نے اللہ کے راستے سے دور ہونے یا کرنے کے لیے لگایا, اور بعض دفعہ یہی دو وجہیں ہوتی ہیں جو بندے کو دین پہ آنے نہیں دیتی, یا مال کی محبت یا اولاد کی, تو کہا کل قیامت کے دن یہ چیزیں تمہیں فائدہ نہیں دیں گی. وَأُولَئِكَ هُمْ وَقُودُ النَّارِ, اور یہ تو سب آگ کا ایندھن بنیں گے. ساتھ ہی ساتھ فرعون کی مثال دے دی آیت 11 میں, کدابی آل فرعون, ان کا معاملہ بھی ویسا ہی ہوگا جیسا کہ آل فرعون کا, والذین من قبلہم, یا ان لوگوں کا ہوا جو ان سے پہلے تھے. کیا کیا تھا انہوں نے؟ کذبوا بآیاتنا, ان سب نے اللہ کی آیتوں کو جھٹلا دیا, یعنی ہماری آیتوں کو انہوں نے جھٹلا دیا. ہوا کیا؟ فأخذهم الله بذنوبهم, تو اللہ نے پکڑا ان کو ان کے گناہوں کے جرم میں, یعنی ان کی پکڑ ان کے گناہوں کے ساتھ ہو گئی. واللہ شدید العقاب, اور اللہ سخت سزا دینے والا. اس لیے ایسا کرنے والوں کو بتا دو کیا, قل للذین کفروا, اے نبی کہہ دیجیے ان لوگوں سے جنہوں نے کفر کا راستہ اختیار کیا, ستغلبون وتحشرون الى جہنم, ان قریب تم سب دنیا میں مغلوب ہو جاؤ گے اور پھر آخرت میں جہنم کی طرف گھیر لیے جاؤ گے. اور جہنم کیسی ہے؟ وبئس المہاد, اور وہ بہت برا ٹھکانہ ہے. اس دنیا کی فکر نہ کرو, آخرت کی فکر کرو. یہ سب کیسے ہوا؟ اب یہاں دیکھیے مثال دی جا رہی ہے غزوہ بدر کی. ابھی صبر کریں گے تو میں انشاءاللہ ساری آیتوں کا جمع کروں گی کہ غزوہ بدر کے بعد موریل بلند کیا جا رہا ہے مسلمانوں کا, اور دھمکی دی جا رہی ہے کفار کو کہ دیکھو, قد کان لکم آیتن فی فئتین التقتا, تمہارے لیے ایک نشانی آ چکی ہے ان دو گروہوں میں جنہوں نے آپس میں جنگ کی. کون سے تھے دو گروہ؟ فئتن تقاتل فی سبیل اللہ, ایک گروہ وہ تھا جو اللہ کے راستے میں لڑ رہا تھا. کون سا بولے آپ سب؟ مسلمانوں کا گروہ نبی صلی اللہ علیہ وسلم کے ساتھ. وہ اخرا کافرتن, اور دوسرا گروہ کافروں کا تھا, یہ کون سا تھا؟ ابو جہل کا لشکر. یرونہم مثلیہم رائے العین, وہ ان کو دیکھ رہے تھے اپنی آنکھوں سے کہ ان سے دگنے ہیں. کون کس کو دگنا دیکھ رہا تھا؟ دونوں ہی ایک کو دوسرے سے دگنا دیکھ رہے تھے. لکھیے ذرا یہاں تھوڑا سا میتھمیٹک ہے. کفار کتنے تھے جنگ میں؟ 1000. لکھیے شابش. مسلمان کتنے تھے؟ 313. مسلمانوں کو کافر کتنے دکھ رہے تھے اور کافروں کو مسلمان کتنے دکھ رہے تھے؟ دیکھیے مسلمان تھے 313, تھوڑے تھے نا. کفار کو مسلمان دکھے اپنے سے دگنے, اور مسلمانوں کو کافر دکھے ان سے دگنے. یعنی مسلمانوں کو کافر زیادہ دکھے تھے اور کفار کو مسلمان اصل سے بھی کم دکھے تھے, یہ مطلب ہے. اللہ تعالیٰ کہتے ہیں یرونہم مثلیہم رائے العین, وہ ان کو دیکھ رہے تھے اپنی آنکھوں سے کہ یہ ان سے دگنے ہیں. واللہ یعید بنصرہ من یشاء, اللہ تائید فرماتا ہے اپنی نصرت سے جس کی چاہتا ہے. ان فی ذلک لعبرۃ لأولی الابصار, یقیناً اس میں ایک عبرت ہے آنکھیں رکھنے والوں کے لیے. اب یہاں پہ دیکھیے کہ یہ بات پوری ہوتی ہے. اللہ تعالیٰ نے غزوہ بدر کی مثال سامنے رکھ کے کفار کی اصل کھول دی. غزوہ بدر میں مسلمانوں کو بہت بڑی فتح ہوئی تھی. اس وقت یہاں ٹاپک نہیں, اس لیے ہم اس پہ بات نہیں کریں گے. جتنی بات اللہ نے کی اشارتاً بات آئی ہے, کیونکہ یہ ٹاپک سورۃ انفال میں آنے والا ہے انشاءاللہ. بس اتنا بتا دیا کہ مسلمان تھوڑے تھے, کفار زیادہ تھے. کفار کو مسلمان تھوڑے لگے, دگنے کس سے لگے؟ آپ دیکھیے کہ کفار 1000 تھے. اگر مسلمان کفار کو 1000 ہی دیکھتے تو مسلمانوں کا حوصلہ ٹوٹ جاتا نا. مسلمانوں کو کافر دکھے دے 626, مسلمانوں سے دگنے. اس کے اتنے مختلف معنی کیے جاتے ہیں, لوگ کنفیوز ہو جاتے ہیں کہ یہ دگنے کا دگنا کون ہے. تو دگنا ادھر کون ہے؟ بہت ساری تفسیروں میں جو سب سے زیادہ قریب المعنی ملتی ہے وہ کیا ہے کہ مسلمانوں کو کافر 616 دکھے تھے, ان سے نہیں دگنے. کیونکہ کفار سے دگنے دکھتے پھر تو 2000 دکھتے, ان کو دکھے 616, اصل سے کم ہو گئے نا. اور کفار کتنے تھے؟ 1000. ان کو مسلمان دکھے اپنے سے دگنے 2000, کتنے گنا؟ کہاں 313, کہاں 2000, 6 گنا سے بھی زیادہ دکھے, آلموسٹ 7 ٹائم دکھے. اور مسلمانوں کو کافر جو اصل 1000 تھے اس سے آدھے دکھے. ان کو تھوڑا دکھا کے مسلمانوں کا موریل بلند کیا, اور کفار کو مسلمان جو ہیں وہ زیادہ دکھا کے ان کی ہمت توڑ دی. واللہ یعیدہ بنصرہ من یشاء, واللہ یہ صرف میدان جنگ کی کہانی نہیں ہے, نیکی کا ہر ٹارگٹ، ہر کام ہمارے ایمان کے مطابق ہے. کچھ لوگوں سے کہیں یہ کام کر لیں، کہتے ہیں بسم اللہ کریں، کوئی بڑی بات نہیں، ہو جائے گا. کچھ سے پوچھیں کیا خیال ہے یہ کام کریں، سوچ لیں پھر بڑی مشکل بات ہے، امپوسیبل ہے، چلے دیکھتے ہیں، کرتے ہیں کرتے ہیں، بس سمجھیں کہ پہلے والے جو ہے نا وہ ہیں وہ جن کی اللہ نے مثال دی کہ رات سے خون نہ پھیلے. دیکھیے اللہ کی معرفت کا علم بندے کو ہر ناممکن کو ممکن میں بدلوا دیتا ہے، ہر چیز ممکن لگتی ہے. اور جب ایمان کمزور ہوتا ہے تو بڑے سے بڑا کام ممکن نہیں لگتا. یقین کریں کہ جس طریقے سے آپ ساتھی ماشاءاللہ اس ساری چیزوں کو لے رہے ہیں، ابھی دو چار ہی دن ہوئے ہیں آئین الجاریہ کو کیے ہوئے، تو میری تو ساری یاداشت پیچھے چلی گئی ہے نا، آج سے 2 سال پہلے، 2.5 سال پہلے جو بھی ہم نے ناروے میں ہوا، بالکل وہی جذبے آپ سب کے بھی ہیں، کوئی فرق نہیں ہے، کیونکہ قرآن ایک ہی پڑھ رہے ہیں آپ. ہم سب کو ہماری موت، ہماری آخرت کا پتہ ہے، چل رہا کہ اصل چیز ہماری زندگی کی ہے، تو مجھے تو بالکل کچھ بھی مشکل نہیں لگتا. کسی ایک کا میسج ہے کہ یہ بتا دیں کتنے ٹوٹل پیسے چاہیے، ہمیں خود نہیں پتہ، آپ جتنا دیتے ہیں آپ دے دیں. ہم نے تو کبھی کسی کو نہیں کہا کہ ہمیں کیا چاہیے. ہماری ایک ساتھی ہمیشہ ہم سے اس بات پہ ڈانٹ کھاتی ہیں، بس یہ بتا دیں کتنے پیسے چاہیے اس کتابوں کے لیے، تو اس کے جواب میں ہمیشہ یہی جاتا ہے آپ جتنے دینا چاہتی ہیں اتنے چاہیے، کبھی بیچیے تو ہم خود ڈالیں گے. آپ نے 10 دینے تھے، ہم آپ کو 15 کا بل بتا دیں، اتنے کی بکس جا رہی ہیں، تو 5 تو آپ پھر بددلی سے ہی دیں گی نا. آپ نے جتنے دینے دے دیں، پھر کہتے آپ کیوں نہیں بتاتے ہمیں. وہ ہم سے اس پہ چڑھتی ہیں، بڑی بھولی سی ہماری بہن ہے، تو ماشاءاللہ وہ دل کھول کے کرتی ہیں، اور ہمیشہ کہتی ہیں نہیں میں نے پورے دینے ہیں. کھانا ہو جیسے دعوتیں ہوتی ہیں تو وہ کہتی بس یہ بتا دے کتنا بل ہے، میں دوں گی سارا. تو ہم کہتے ہیں آپ نے جتنا دینا دے دیں، کم میں یا زیادہ آپ کو کیا لگے، کیونکہ آپ نے 100 دینا ہوگا ہم 150 دے دیں، 50 تو برکت والے نہیں ہوں گے کیونکہ آپ نے غصے سے دیے یا ہمیں نہ نہیں کر سکے. تو یہ مزاج اگر آپ سمجھ جائیں نا تو جو ہو ذوق یقین پیدا تو کٹ جاتی ہے زنجیریں. یہ دیکھیں آج بھی ایک تھیلی مجھے کسی نے دی اور انہوں نے کہا کہ کسی کو نہ بتائیں میں کون ہوں. اب یہ اس طرح کی چیزیں ہمارے لیے اس کی کوئی اہمیت نہیں، اللہ اس کی قدر کرنے والا ہے. یہ چھوٹے چھوٹے جذبے ہیں جو بڑے بڑے کام کراتے ہیں. پیسوں سے کچھ نہیں ہوتا، سونا چاندی پتھر ہے، مٹی سے نکلتا ہے سونا، کوئی ہیروں میں سے نہیں نکلتا، پتھروں میں سے نکلتا ہے، یہ صرف ٹول ہے. اصل کام ہوتے ہیں جذبوں کے ساتھ، حوصلوں کے ساتھ. سونا چاندی پیسے آپ کو باہر سے بھی جمع کر کے کوئی لا دے پھر بھی نہیں بنے گا، کیونکہ کام آپ نے کرنا ہے. تو تڑپ پیدا کریں، طلب پیدا کریں کہ اللہ بڑے بڑے کام ہمیں چھوٹے چھوٹے دکھیں. یہی ہے فیاتن، اور فیاتن کا آخری سبق کہ بڑی باتیں چھوٹی ہو جاتی ہیں ایمان کی وجہ سے. ایک بندہ اس کو آپ کہیں یہ 10 کلو کا بیگ ہے ذرا اس کو اٹھا کے نیچے گاڑی میں رکھ دیں، وہ کہے گا اچھا لو میں سوچتی ہوں، اور کوئی کہے گا 10، ارے چھوڑیں لائیں ادھر میں اپنے ساتھ یہ بھی پکڑ لوں گی، یہ حالات ہو جاتے ہیں. تو دعا یہ کریں کہ بس ایمان ہمارا وزن سہلے. ایمان نہیں ہوتا تو 2 گز کا کپڑا بھی سر پہ بوجھل ہے، اور ایمان آ جاتا ہے تو موٹے موٹے کپڑے بھی نہیں چبھتے، دم بھی نہیں گھٹتا. کل بڑا مزے کا واقعہ ہوا، کل اتفاق سے ہم نے سسٹر آمنا کو روک لیا کہ میرا دل نہیں تھا کہ وہ بیچ میں جائیں، تو مجھے پتا ہے آپ بہت سارے اچھے ساتھی ہیں آپ کے مان پہ، میں نے کہا فکر نہیں کریں ہم آپ کو چھوڑائیں گے. جن سسٹر کے سب آتی ہیں بچوں کو انہوں نے لینا تو خیر چلی گئی، خیر ادھر ادھر ہی ماشاء اللہ کل ان کا کافی اچھا ٹیوٹوریل ہو گیا، ان کو میں نے جا کے وضو کر کے دکھایا، ان سے کیا کرایا، پھر ہم نے مغرب کی نماز پڑھی، سب کیا. جب جانے لگے میں بھی ساتھ ہی تھی، میں نے کہا جاؤں گی، انہوں نے شاید مجھے نہیں دیکھو گے پہلے، تو میں نے نا بیگ سے نقاب نکالا، تو میں نے نقاب جب پہنا کہتی بھجی یہ کی ہے، اے کتنے فائدہ. میں نے کہا بس میں کہہ رہی ہوں فکر نہیں کرے، کہتی یہ پانا پہنتا ہے. میں نے کہا آپ ابھی اس کی فکر نہ کریں. نہیں باجی تسی مینوں دسو نا جی پانا جو ہے تو پھر بندہ پورا کام کرے. یہ سن رہی ہیں صدف بھی ساتھ ہی، اور کون تھا وہاں کھڑا ہوا، عائشہ بھابھی تھی نا. اب میں نے کہا کہ میرے پاس تو یہ ایک ہی ہے، تو اپنا نا وہ کل آپ نے دیکھا انہوں نے ایک اسکارف سا لیا ہوا تھا، تو مجھے پکڑا کہتی باجی مینوں بن کے دکھاؤ. تو انہوں نے سر پہ تو وہ کیپ سی پہنی ہوئی تھی نا اوپر، تو میں نے کیا کیا ایسے لاڈ ہی لاڈ میں وہ لمبا جو اسکارف تھا نا میں نے اس کو بیچ میں ڈبل کر کے، تو اس کو یوں پکڑ کے نا ان کے میں نے یہاں پیچھے نارمل، کہتی ہے تو بہت آسان ہے. تو اس کے بعد انہوں نے اس کا ایک حصہ اوپر کیا ایک نیچے نکاب بند، اس طرح گئی میرے ساتھ. کہتی بھاجی بندہ کام کرے تو پھر پورا کرے، رب نو پسند ہے تو پھر میں کرنا. میں کہتی ہوں اللہ ہمارے دلوں کا ایسا بنا دے، اصل میں ہمارا ایمان پرانا ہو گیا، اب اس کو ذرا ہوا لگائیں اور بس ہم سب اپنے آپ کو جما لیں انشاءاللہ. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.
ان الذين كفروا لن تغني عنهم اموالهم ولا اولادهم من الله شيئا واولئك هم وقود النار كدأب آل فرعون والذين من قبلهم كذبوا بآياتنا فأخذهم الله بذنوبهم والله شديد العقاب قل للذين كفروا ستغلبون وتحشرون إلى جهنم وبئس المهاد قد كان لكم آية في فئتين التقتا فئة تقاتل في سبيل الله وأخرى كافرة يرونهم مثليهم رأي العين والله يؤيد بنصره من يشاء إن في ذلك لعبرة لأولي الأبصار